तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नमस्कार श्रोतावृन्द, स्वागत छ तपाईँलाई एसबीएस रेडियोको यो नेपाली कार्यक्रममा। आज विक्रम सम्वत 2078 साल फागुन 26 गते, तदनुसार सन् 2022 मार्च 10 तारिक बिहिबार। आजको मुख्य समाचारमा, अस्ट्रेलियाको पछिल्लो पनडुब्बी सम्झौताको बारेमा विपक्षी नेता एन्थनी अल्बनिजीको कडा आलोचना, युक्रेनको एक बाल अस्पतालमाथि भएको आक्रमणपछि ठूलो क्षति बेहोर्न बाध्य, र टेनिस खेलाडी नोभाक जोकोभिचले अमेरिकाका दुई ठूला खेल खेल्न नपाउने। अब समाचार विस्तारमा। अर्किस पनडुब्बी सम्झौताको विषयमा सरकारको कामलाई विपक्षी नेता एन्थनी अल्बनिजीले कडा आलोचना गरेका छन्। लेबर दलले राष्ट्रिय सुरक्षाको मामिलालाई कस्तो तरिकाले व्यवस्थापन गर्ने थियो भन्दै उनले लोवी इन्स्टिट्युटको कार्यक्रममा त्यसो बताएका हुन्। अर्किसको विषयले अस्ट्रेलिया र फ्रान्स बीचको सम्बन्धलाई क्षति पुर्याएको मात्र नभएर देशको सुरक्षा क्षमतालाई पनि कमजोर बनाएको उनले बताए।
Nearly a decade after the Liberal Party was elected, and still no actual progress. Billions of dollars wasted on the French contract. After a production line of no less than six defence ministers in this government, and two goes at landing on a model, first in Japan, then France, we now have no contract for any submarine, and a looming submarine-shaped capability gap.
अस्ट्रेलियाका रक्षा मन्त्रीले नयाँ पनडुब्बी क्षेत्र पूर्वी तटको कुन ठाउँमा निर्माण गर्ने भन्ने विषयमा वार्ता जारी रहेको बताएका छन्। अर्किस सम्झौताको अनुसार न्यूकासल, पोर्ट केम्ला या ब्रिस्बेनमा अवस्थित हुने उक्त क्षेत्रमा आणविक शक्तिबाट चल्ने पनडुब्बी अर्थात् सबमरिनको विकास गरिनेछ। तर यस सूचीमा ब्रिस्बेनलाई समावेश गर्ने कुरामा क्विन्सल्याण्डकी प्रिमियर एनास्टेजिया प्यालेसेको सहमति स्पष्ट नभएको रक्षा मन्त्री पिटर डटनले बताएका हुन्। यस प्रस्तावित ठाउँको लागि पर्याप्त उत्साह नदेखाएको भन्दै उनले लेबर दलको आलोचना गरेका छन्।
I mean, the premier here in Queensland has a very strange position compared to, say, the premier of New South Wales. The premier of New South Wales, on the same available information, is committing to what he sees as an opportunity for New South Wales of thousands of jobs.
युक्रेनका राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीले रूसले एक बाल अस्पतालमा गरेको हवाई हमलालाई युद्ध अपराध घोषणा गरेका छन्। दक्षिणी सहर मरियोपोलमा कम्ती पनि 17 घाइते भएका छन् र सहरको परिषदले निकै ठूलो क्षति भएको बताएको छ। उक्त आक्रमणपछिको आगलागी भएका भिडियोहरूलाई परिषदले सार्वजनिक गरेको छ। संयुक्त राज्य अमेरिकाले यस आक्रमणलाई निर्दोष नागरिकहरूमाथि गरिएको बल प्रयोगको रूपमा लिएको छ भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसलाई एक निन्दनीय कदम भन्दै ट्विट गरेका छन्। त्यस्तै वर्ल्ड भिजन अस्ट्रेलिया नामक एक अस्ट्रेलियाली गैर सरकारी संस्थाले पनि युक्रेनको बाल अस्पताल र प्रसूति अस्पतालमा रूसले गरेको हवाई हमलाको निन्दा गरेको छ। बालबालिका, बिरामी र शरणार्थीहरूमाथि यो निकै हिंसात्मक भएको संस्थाले जनाएको छ। द्वन्द्व र कमजोरी सम्बन्धी वरिष्ठ नीति नेतृत्वकर्ता नदिन हद्दाद भन्छन् कि युद्धको शिकार बच्चाहरू हुनुहुँदैन र दुवै राष्ट्रले यसको समाधानको लागि काम गर्नुपर्छ।
And it's really heartbreaking to hear reports that children and mothers are still trapped under the rubble. Hospitals in any war zone should always be a safe haven. The attack on the hospital is a clear violation of international humanitarian law. There's only one solution for this crisis, and that is a peaceful solution. So we call on all parties to conflict to respect international humanitarian law and pursue a peaceful resolution to the conflict.
यसै सन्दर्भमा युक्रेनको एक राज्य सञ्चालित आणविक कम्पनीले युक्रेन र रूसी सेनाबीचको लडाईँले शेर्नोबिल आणविक प्लान्टको बिजुली मर्मत गर्ने प्रयासमा बाधा पुगेको बताएको छ। त्यसकारण हानिकारक विकिरणहरूको चुहावट हुन सक्ने चेतावनी दिइएको छ र भण्डारमा रहेको डिजेलले उक्त प्लान्टलाई केवल 48 घण्टासम्म मात्र धान्न सक्ने युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले बताए। उता उता युएनको आणविक निगरानी संस्थाले बिजुली रद्द भएमा सुरक्षालाई हानि नपुर्याउने तर भेन्टिलेसन प्रणालीहरू रोकिन सक्ने चिन्ता व्यक्त गरेको छ। रुसी सरकारले आणविक मामिलालाई धेरै प्रोत्साहन नदिने उद्देश्यका साथ भन्दै चेर्नोबिलमाथि नियन्त्रण हात पारेको थियो। यसको जोखिम कम रहेको रुसी वैदेशिक मन्त्रालयकी प्रवक्ता मारिया जाखरोभाले बताएकी छिन्।
The situation at the Chernobyl and Zaporizhia nuclear power plants is being controlled by Ukrainian specialists and Russian militaries. Background radiation is under control on both plants. Facilities at the Zaporizhia nuclear power plant work in normal technological mode. There are no risks for civilians living in neighboring areas.
त्यस्तै विश्वका अन्य देशहरू मिलेर युक्रेनको क्षेत्रलाई नो फ्लाई जोन अर्थात् उडान गर्न नपाइने क्षेत्र घोषित गरे मात्र रुससँगको द्वन्द्व अन्त्य हुने युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीले बताएका छन्। युक्रेनमाथिको आक्रमणको विषयमा पश्चिमी मुलुकहरूले निकै ढिलो प्रतिक्रिया दिएको आरोप लगाउँदै उनले नेटोले उडान मनाहत क्षेत्र घोषित गर्न आग्रह गरिरहेका छन्। कुनै कडा कदम नचालेमा लाखौं मानिसहरूको ज्यान जाने चेतावनी दिँदै उनले रुसी सरकारसँगको कुराकानी फलदायी नभएको बताए।
If you are united against the Nazism and this terror, you have to close. Not me. Don't wait me asking you several times, million times, close the sky.
अस्ट्रेलियाली खानी कम्पनी रियो टिन्टोले रुसी व्यवसायहरूसँगको आफ्नो सबै व्यावसायिक सम्बन्ध रद्द गर्ने बताएको छ। युक्रेनमाथि रुसद्वारा आक्रमण गरिएको सन्दर्भमा यो कम्पनीले यो घोषणा गरेको हो। यसले क्विन्सल्यान्डमा जारी रहेको रियो टिन्टोको एक परियोजनाको बारेमा भने प्रश्न खडा गरेको छ, जसको 20% रुसी एल्युमिनियम कम्पनी रुसलको हातमा छ। रुसलसँगको सम्बन्ध समाप्त गरे बापत रियो टिन्टोले त्यो 20% खरिद गर्नुपर्ने हुन्छ। अब अस्ट्रेलियाको केही प्रसङ्गतर्फ लागौँ। क्विन्सल्यान्डमा बाढी प्रभावित मानिसहरूले दावी गरेको बिमाको कुल रकम अहिलेसम्म करिब $1 अर्ब पुगेको राज्य सरकारले पुष्टि गरेको छ। राज्यका 6 सरकारी विद्यालयहरू बाढीको आपतकालीन अवस्थाका कारण प्रभावित छन् र अधिकारीहरूले प्राथमिकता अनुसार मद्दत गरिरहेका छन्। प्रिमियर एनेस्टेजिया प्यालेसेका अनुसार लकियर भ्यालीमा बाढीका कारण 100 घर र अन्य सम्पत्ति डुबेका छन् भने थुप्रैमा क्षति पुगेको छ। पीडितहरूको सहयोगमा आफ्नो सरकार निरन्तर लागि पर्ने उनले बताइन्।
This is a very big impact from these floods. This natural disaster is felt right across the entire southeast up to Fraser Coast, all the way down to the Gold Coast and the borders.
बाढीकै विषयमा अस्ट्रेलियाली कर कार्यालय एटिओले क्विन्सल्यान्ड र न्यू साउथ वेल्सका बाढी प्रभावित समुदायहरूलाई सहयोगको आश्वासन दिएको छ। यी दुवै राज्यहरूमा अवस्था समयसँगै बदलिँदो छ र दुई राज्य पुनरुत्थानको फरक फरक चरणमा छन्। बाढी पीडितहरूलाई अहिले कर र व्यवसाय गतिविधिको बारेमा चिन्ता नगरी वर्तमान अवस्थामा मात्र ध्यान दिन कार्यालयले आग्रह गरेको छ। एटिओले प्रभावित व्यक्ति र साना व्यवसायलाई अनुकूल सहयोग गर्ने सहायक कमिश्नर एन्ड्रू वाटसनले बताए।
If you've got other issues, please call us and we can work through your circumstances to help, whether it is some extra time to pay, extra time beyond the 28th of March to lodge an activity statement, or to look at options that might actually help your cash flow, like varying pay-as-you-go instalments, or changing how often you report your GST.
अब नेपाल सम्बन्धी केही पछिल्लो प्रसङ्ग। रुस युक्रेन युद्धका गम्भीर अन्तर्राष्ट्रिय असरहरू नेपालका पनि हरेक क्षेत्रमा देखिन थालेका छन्। नेपाल सरकारले बुधबार राति 12 बजेसम्म सार्वजनिक सवारी साधनको भाडा नबढाए शुक्रबारबाट एकतर्फी रूपमा अघि बढ्ने यातायात व्यवसायले चेतावनी दिएका छन्। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिका कारण पुरानै हिसाबमा सवारी साधन चलाउन नसकिने अवस्थामा पुगेको उनीहरूको भनाइ छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बीबीसी नेपालीसँग गरेको कुराकानी सुनौ।
जसले अहिले स्वचालित भन्छ, हाम्रो पनि स्वचालित नै प्रणाली सरकारले बनाएको हो। 5 रुपियाँ भन्दा माथि जाँदा स्रोत रूपमा बढ्ने नीति सरकारको नीति हो, हाम्रो नीति होइन। त्यस कारणले 1 लिटर पेट्रोलियम पदार्थमा 26 रुपियाँ पुगिसक्यो। म अनुरोध गर्न चाहन्छु, सार्वजनिक सवारी साधन चल्ने अवस्थामा छैन, त्यस कारणले तपाईँले यसलाई चाहिँ यसको विकल्प सहितको निकास निकालिदिनुहोस्, भाडालाई समायोजन गरिदिनुहोस्। भोलि घटेछ भने फेरि घटाउँला।
र श्रोतावृन्द, अब नेपालको पछिल्लो कोरोना भाइरस तथ्याङ्कतर्फ लागौँ। पछिल्लो 24 घण्टामा देशमा 9,77,709 नयाँ संक्रमण पुष्टि भएका छन् भने 11,995 जनाको निधन भएको छ। अर्को प्रसङ्गमा केही दिन अघि निधन भएका चर्चित क्रिकेट खेलाडी शेन वार्नको शव आज अस्ट्रेलिया आइपुग्ने बताइएको छ। 52 वर्षको उमेरमा थाइल्याण्डको सामोई रिसोर्टमा हृदयघातले उनको मृत्यु भएको परीक्षणले अनुमान गरेको छ। उनको लागि मार्च 30 तारिकमा विक्टोरियाको मेलबर्न क्रिकेट ग्राउण्डमा राज्यस्तरीय अन्त्येष्टिको आयोजना गरिएको छ। अब लागौं आजको खेलकुद समाचारतर्फ। सर्बियाका चर्चित टेनिस खेलाडी नोवाक जोकोभिच कोरोना भाइरसको नियमका कारण अमेरिकामा हुने दुई मुख्य खेलबाट वञ्चित हुने भएका छन्। अमेरिकामा प्रवेश गर्नका लागि देशको रोग नियन्त्रण र रोकथाम केन्द्र सिडिसीको अनुसार उनले कोभिड-19 विरुद्ध खोप लगाएको हुनुपर्छ। खोपको बारेमा प्रश्न सोधिँदा उनले कुनै उपाधिभन्दा आफ्नो शरीर बढी महत्त्वपूर्ण भएको र त्यो निर्णय उनले गर्न पाउने बताएका थिए। उनले इन्डियन वेल्स र मायामीमा हुने एसोसिएसन अफ टेनिस प्रोफेसनल्सको मास्टर्स 1000 खेलहरूमा खेल्न नपाउनेछन् र यसको बारेमा उनले सामाजिक सञ्जाल मार्फत कुरा सार्वजनिक गरेका हुन्। अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 89 रुपियाँ 41 पैसा, 73 अमेरिकी सेन्ट र 66 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण। भोलि पर्थमा घाम लाग्दै आंशिक बदलीका साथ अधिकतम तापक्रम 39 डिग्री पुग्नेछ। एडिलेडमा घाम लाग्दै 27 डिग्री, मेलबर्न र होबार्टमा आंशिक बदलीका साथ 21 डिग्री, क्यानबेरामा 23 डिग्रीका साथ आंशिक बदली, त्यस्तै बादल लाग्ने वोलोङ्गमा 21 डिग्री, सिडनी र न्यूकासलमा आंशिक बदलीका साथ 24 डिग्री, ब्रिस्बेन र केन्समा पानी पर्दै 27 डिग्री र डार्विनमा पानी पर्दै आँधीबेरी आउने सम्भावनाका साथ अधिकतम तापक्रम भने 33 डिग्रीसम्म पुग्ने। हस्त श्रोतावृन्द, आजको लागि एसबीएस समाचार यति नै। कार्यक्रमका अन्य विषयवस्तु
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।